रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को नयाँ श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, स्वास्थ्यको पूर्वाधार, स्वास्थ्य उपकरण, अनुभवी चिकित्सक, नर्सहरू, स्रोत साधन र नीतिगत व्यवस्था यी एउटा पाटा हुन् भने अर्को सबै कुराको व्यवस्थापन अर्को पाटो हो। नेपालमा 2046 परिवर्तनपछि स्वास्थ्य, शिक्षा र मीडियामा निकै खुलापन आएको भन्ने गरिन्छ। निजी क्षेत्रको प्रवेश र लगानीले यी क्षेत्र निकै फैलिएको र व्यापक भएको पनि भन्ने गरिन्छ र सँगसँगै कतिपय अवस्थामा अराजक भएको भन्ने आरोप पनि लाग्ने गर्छ। केही वर्ष अघिको भूकम्पमा होस् वा यो COVID-19 को संकटको बेलामा होस्, अस्पतालहरूका कारण धेरैले ज्यान जोगाएका छन् र यो फैलावट निकै सकारात्मक र सहज देखिएको पनि छ। यो निकै राम्रो र सुखद पक्ष हो। तर अस्पतालको मनोमानी र लापरवाहीहरूको चर्चा पनि त्यतिकै बेला बेला उठ्ने गर्छ। यो संक्रमण संकटका बेला नेपाली स्वास्थ्य क्षेत्र कुन रूपमा चलायमान भएको छ र कसरी अघि बढ़ेको छ र नागरिकले कसरी आफ्नो ज्यान जोगाउन सकेका छन्, यो पनि छलफलको एउटा विषय हो, एउटा महत्वपूर्ण र अहम प्रश्न हुन सक्छ। नीतिगत सुधार र वैकल्पिक बाटाहरूको खोजी भोलि होला, तर आज सम्पूर्ण ध्यान स्वास्थ्यमै लगाउनु छ र एकीकृत सक्रियता चाहिएको छ। गर्ने थिए कसरी? आज हामी एकजना त्यस्ता डाक्टरसँग संवाद गर्दैछौ जसका प्रति धेरैको भरोसा छ, धेरैको विश्वास छ र जसका कुरा जनताले ध्यानपूर्वक सुन्छन्। डाक्टर भगवान कोइराला, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अथवा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अथवा नेपाल मेडिकल एसोसिएशन वा सोसाइटी अफ सर्जन्स इन नेपाल आदि आदि दर्जनौ संघ संस्थाहरूमा उहाँको सम्बन्ध छ र ती संस्थाहरूमा उहाँले गर्नुभएको कार्यकारी नेतृत्वको गहिरो अनुभव पनि छ। र डाक्टर कोइराला, यो नाम आफैमा काफी छ, हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग हामी संवाद गर्छौ। डाक्टर साहब
नमस्कार।
नमस्कार, यहाँलाई रेडियो नेपालमा हार्दिक स्वागत छ।
हजुर नमस्कार सबैलाई।
नेपालमा आफ्नै ढंगको यो स्वास्थ्य सेवा सुविधा र आफ्नै खालको अभ्यासमा वर्षौं बिताउनु भयो, एउटा डाक्टरहरूको आदर्श डाक्टर बन्नु भएको छ, जनताहरूको प्रिय डाक्टर बन्नु भएको छ, यो अहिलेको संकटलाई चाहिँ कसरी हेर्नु भएको छ डाक्टर?
अब तपाईँ हामीले झेलि नै सक्यौं, देख्ने मात्रै होइन, टाढाबाट हेर्ने मात्रै होइन, तपाईँ आफ्नै घर दैलोमा सबैको आयो यो कोभिड, अलि नयाँ खालको रोग भएको हुनाले संसारकै वैज्ञानिक क्षेत्रले समेत त्यसलाई चाहिँ रोकथाम गर्न सफल भएन र त्यति मात्रै होइन कि उपचारमा पनि अहिलेसम्म डेफिनेटिभ भनौँ न एउटै औषधि चाहिँ जसले यसलाई क्योर गर्न सकोस् त्यस्तो पनि निकाल्न नसकेको स्थितिमा यो एकदमै अभूतपूर्व एउटा महामारी हो र यो जीवनकालमा एकचोटि फेस गर्नुपर्ने जस्तो पेन्डेमिक समस्या हो। त्यसैले हामी सबैले यसलाई चाहिँ गम्भीरतापूर्वक लिन र यसबाट जे जति हामीसँग बच्ने उपायहरू छन् तिनीहरूलाई अवलम्बन गर्न र केही रोग लागिहालेमा केही निश्चित कुराहरू गरेर चाहिँ सहजीकरण गर्न हामीले कुराहरू सिक्नुपर्ने र त्यसलाई व्यवहारमा उतार्नुपर्ने देख्छु। त्यसैले अब यसलाई हामी दुःखद घटनाको रूपमा लिँदै तर यसबाट कसरी चाहिँ चाँडोभन्दा चाँडो उम्किने भन्ने रूपमा सोच्नुपर्ने हाम्रो सामूहिक दायित्व बनेको छ। अब मैले त्यसरी नै म पनि एउटा चिकित्साको नाताले हेरिरहेको छु।
हाम्रो अवस्था चाहिँ कस्तो रहेछ, यस्तो महामारी झेल्न सक्ने अवस्थामा हामी, हाम्रो कति इफोर्ट रहेछ, हामी कुन अवस्थामा रहेछौँ? तपाईँले त नेपालको स्वास्थ्य क्षेत्रको भित्रभित्र सब कुराको जानकारी राख्नु भएको छ।
होइन, हामी नर्मल समयमै पनि हाम्रो स्वास्थ्य क्षेत्र त कमजोरै हो किनभने हामी एउटा रिसोर्स कम भएको देश, र फेरि यो कस्तो छ भने बेलैमा सानैमा तलदेखि माथिसम्मका केन्द्रसम्मका अस्पतालहरू, स्वास्थ्यका सेवाको प्रणालीहरू, विशेष गरी चाहिँ पब्लिक हेल्थ अथवा जनस्वास्थ्यका सिस्टमहरूलाई बेलैदेखि चाहिँ व्यवस्थित र बलियो बनाउँदै लगेको भए चाहिँ पेन्डेमिक जस्ता महामारीका बेलामा त्यति बेला एकैचोटि धेरै बिरामीहरू पर्न सक्छन्, एकैचोटि रोग धेरैलाई सर्न सक्छ। त्यस्तो बेलामा पनि यो सिस्टमले चाहिँ नि अलि 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 एक्सप्यान्ड गरेर यसलाई झेल्ने सम्भावना बढी हुन्थ्यो। हाम्रो सामान्यतया नै पनि अहिले कमजोर स्वास्थ्य सेवा प्रणाली हो। तर त्यति भन्दा भन्दै हामी चाहिँ के पनि बुझ्नुपर्छ भने गएको 20 वर्षको यतातिर हाम्रा स्वास्थ्य संस्थाहरू अलि बलियो हुँदै गएको अवस्था थियो, अलिअलि विकास हुँदै गएका थिए, जनशक्ति पनि अलिअलि तयार हुँदै गएको स्थिति थियो, भए तापनि पर्याप्त चाहिँ भएको थिएन। त्यसले गर्दाखेरि नै हामीलाई यत्रो रोग एकैचोटि महामारी पर्दाखेरि हामीलाई थप साधन स्रोत जुटाउन एकदम कठिन भयो, विशेष गरी हाम्रो कमजोर स्वास्थ्य प्रणाली र त्यसबाट चाहिँ तत्कालै वृद्धि गर्न सकिने जुन स्रोत पनि भनेको छिमेकी भारतमा पनि त्यत्तिकै महामारीको चाहिँ भयावह स्थिति भएको अवस्थामा चाहिँ स्रोतहरू जुटाउनु पनि कठिन हुने, खरिद गरेर होस् या सहयोग लिएर होस् त्यो परिस्थितिमा भएको हुनाले हाम्रो स्रोत साधनको सीमितता चाहिँ स्पष्टै देखिन्छ। होइन, त्यसले गर्दाखेरि पनि रोकथामका कुराहरूको झन ठुलो महत्व यति बेला देखिन्छ। किनभने रोग लाग्यो
भने
स्थिति चाहिँ हाम्रो देशमा मात्रै होइन धेरै देशमा रह्यो, त्यसले गर्दाखेरि हामी सबैले चाहिँ यसलाई उपचार गर्न चाहिँ गाह्रो हुन्छ, त्यसैले रोकथाममै पहिले गर्नुपर्छ भन्ने हिसाबले हामीहरू अगाडि बढ्नुपर्छ।
जस्तो हाम्रो निजी क्षेत्र र सरकारी क्षेत्रको स्वास्थ्यको अवस्था नै निकै फरक छ, सर्वसाधारणको पहुँच भन्दा स्वास्थ्य बाहिर गयो भन्ने धेरै गुनासोहरू सुनिन्छ, यो सही कुरा हो?
यो सदा जस्तै हो, खालि भयो के भने अहिलेका रोग यति धेरै फैलियो कि बेड पाउनै गाह्रो हुने होइन, अस्पतालहरूमा बेड नभएर अनि छिर्नै नपाउने, इमर्जेन्सी बाहिरै अड्किनु पर्ने ठुल्ठुला अस्पतालहरूमा र मफसलमा भएका अस्पतालहरूमा समेत बेडहरू पुरा भरि भएर बेड पाउन गाह्रो हुने, विशेष गरी आइसियूको उपचार पाउन गाह्रो हुने स्थिति आइसकेको हो। हालाकि गएको एक हप्तादेखि चाहिँ त्यो रोगको सङ्ख्यामा केही रुकावट आएको, वृद्धिमा चाहिँ रुकावट आएको देखिया छ, तर यो भन्न अहिले किन सकिँदैन भने यो बढ्ने क्रम चाहिँ यसो एकछिनको मात्रै कन्टेन्मेन्ट हो या यो चाहिँ लामै समय अब घटेर जाने सम्भावना हो, यो अहिले भन्न गाह्रो छ। तर पनि तपाईँले सोधेको प्रश्न एकदम सही कुरा हो कि हाम्रो पहुँच चाहिँ नि विभिन्न कारणले जनताहरूलाई पहुँच भन्दा बाहिर जान लागेको चाहिँ हो। अब यो त्यही भएर म फेरि पनि दोहोऱ्याउँछु, यो चाहिँ रोकथामैबाट चाहिँ यसलाई हामीले रोक्ने कुरा हो, किनभने रोग चाहिँ जथाभावी बढ्न दिने सर्न दिने कुरा त तपाईँ हाम्रो हातमा छ, धेरै हदसम्म हेर्नुहोस् होइन, अब बाध्यात्मक परिस्थितिमा रोग सर्ने कुरा आफ्नो ठाउँमा छ, तर सर्न नदिनको लागि प्रिकसन लिएर बस्यो भने यो त छफिट परबाट चाहिँ आफै सरेर आउँदैन होइन, कन्ट्याक्टमा नभइकन सर्दैन, त्यसपछि चाहिँ यो रोगीहरूलाई चाहिँ ठिकसँग आइसोलेट गर्यो भने अरूलाई सर्दैन जस्ता कुराहरू हामीलाई थाहा छ, पछि यो बारेमा कुरा गरौँला। तर त्यही कारणले चाहिँ हामी प्रिकसनमा जोड दिनुपर्छ भनेको ल, फेरि पनि म तपाईँको प्रश्नको जवाब दिन्छु। हाम्रो सरकारी क्षेत्र विकसित हुँदै थियो तर पूर्ण रूपमा हाम्रो जनताका सारा निडलाई पुरा गर्ने स्थितिमा पुगेको थिएन र त्यसमा निजी क्षेत्रको उल्लेख्य उपस्थिति छ, निजी क्षेत्रमा शुल्क लाग्छ र गरिबहरूलाई धेरै मान्छेहरूलाई चाहिँ म्यासिभ रूपमा रोग लागेपछि शुल्क तिर्न नसक्ने स्थिति डेफिनेटली आउँछ। तर तपाईँलाई अझ भनौँ, अहिले त त्योभन्दा पनि ठुलो समस्या भइराखेको छ, ती के भने बिस्तारै नपाउने, शुल्कको र पहुँचको र एक्सेसको त्यसको कसले तिर्दिने भन्ने कुराको छलफल त हुँदै गर्थ्यो र नेपाल सरकारले पनि सार्वजनिक क्षेत्रका चाहिँ सबैमा उपचारलाई चाहिँ निशुल्क गरेकै छ र कतिपय ठाउँमा प्राइभेट क्षेत्रलाई चाहिँ हायर गरेर रेन्टमा लिएर अथवा चाहिँ उनीहरूलाई रिइम्बर्स गरेर शोधभर्ना गरेर पनि उपचारहरू चाहिँ व्यवस्था मिलाइदिएको छ कतिपय निजी कलेजहरूबाट। तर त्यो 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 दोस्रो छलफल हुने भयो, पहिलो छलफल त आज उपचारमा छिर्न पाउनु पऱ्यो नि, त्यसले गर्दाखेरि यो बिस्तराहरूको सङ्ख्या हामीसँग 28,000 जति चाहिँ अस्पतालका सयहरू नेपालमा छन्, तिनीहरू सबै फेरि कोभिडको लागि प्रयोग हुन किन सक्दैनन् भने कहीँ प्रसुतिलाई दिनु पर्यो, प्रसुति त हुनै पर्यो, कहीँ अन्य रोगका बिरामीहरूले पनि ज्यान गुमाउनु पर्ने स्थिति हुन्छ, उनीहरूलाई पनि उपचारमा राख्नै पर्यो होइन, ज्यान त सबैको एकनाश हो, त्यसले गर्दाखेरि त्यो सबै बेडहरू पनि हाम्रो उपचारमा उपलब्ध हुन नसक्ने हुनाले चाहिँ अहिले रोग यसरी चाहिँ ऱ्याम्प्यान्टली फैलियो भने उपचार सबैलाई सहज नहुने स्थिति हुने हुनाले चाहिँ त्यो परिस्थिति चाहिँ देखिएको छ। तर यसलाई व्यवस्थित गर्न सकियो फेरि भित्रबाट भनेदेखि फेरि अहिले नै एकदमै बेरै नभएर हाहाकार भएर चाहिँ जबरजस्ती नचाहिने तरिका अप्नाउनु पर्ने स्थिति पनि भइसकेको चाहिँ होइन, हाम्रो भित्रको व्यवस्थापकीय कुराहरू पनि मिलाएर बेड सङ्ख्या चाहिँ अझै बढी बढी खाली गराउने, सरकारीमा होस् या निजीमा होस् तिनीहरूलाई चाहिँ कोभिडको लागि छुट्याउँदै जाने हो भने अझै पनि यसलाई केही स्पेस क्रिएट गर्न सकिन्छ होला भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्छ। त्यो चाहिँ फेरि काम गर्नुपर्ने, सबैले चाहिँ ध्यानपूर्वक लागेर यसमा एक ठाउँमा आएर काम गर्यो भने डेफिनेटली हामीले जनताको लागि केही न केही राहत चाहिँ यस्तो अप्ठ्यारो परिस्थितिमा दिन सकिन्छ भन्ने लाग्छ।
डाक्टर साहब, जस्तो टियु टिचिङ हस्पिटललाई टिचिङ हस्पिटल बनाउनलाई होस् अथवा शहीद गङ्गालाल अस्पताललाई यो रूपमा लानलाई होस् तपाईँको ठुलो योगदान छ, नेपाली जनताले सम्झिरहेछन्। अहिलेको परिस्थिति भर्खर पनि डाक्टर साहबले अलिकति विश्लेषण गर्नुभयो, कोविडका कारणले त्यो सङ्कटको एउटा कुरा छ, ट्र्याक्टरदेखि ठेलागाडासम्म बिरामीहरू हिँड्दै गरेको एउटा कुरा छ, एउटा ठुला ठुला अस्पतालहरूको ढोकैमा हेरेर एकदम आँटै नगरेर फर्किनुपर्ने स्थिति पनि छ। यस्तो बेला एउटा शब्द छ नि अर्जुन दृष्टि भने जस्तो, यो व्यवस्थापनको लागि प्रयोग गर्नुपर्ने अर्जुन दृष्टि चाहिँ के हो डाक्टर साहब यतिखेर?
अब यस्तो रहेछ हेर्नुहोस्, अब हामीले नभनेको सोच्दै नसोचेको पनि थिएन, हामी भने अब मै मात्रै त बनाउनेमा थिइनँ, म एउटा संस्थामा अहिले इन्भल्भ छु, हामीले यसो सहयोगी भूमिका खेल्नुपर्ने संस्थामा पनि छु, त्यसैले हामी सबैले आवाज उठाउनु पर्ने पनि थियो, म लगायत होइन, तर हामीलाई छ महिना पहिलो वेभ, अघिल्लो सालको पहिलो वेभ जुन कोभिडको आयो त्यो बेलामै चेप्न त चेतिसकेको हो कि यो रोग यसरी बढ्न सक्दो रहेछ, कि स्वास्थ्य संस्थाहरूलाई बलियो अझै चाँडै नै बनाउनुपर्छ भनेर ती कार्यक्रमहरू तय नभएका पनि होइन रहेछन्। यी अक्सिजन प्लान्टका कुराहरू पनि त्यति बेला भएर योजनामा नभएका होइन रहेछन्। तर के भने वेभ जाने बित्तिकै हामीहरूको प्रवृत्ति फेरि स्वास्थ्य मन्त्रालयदेखि लिएर तल तलका संस्था हामी व्यक्तिहरू पनि ल अब यो गइहाल्यो यसलाई बिस्तारै गर्दा हुन्छ भनेर अलिकति आफ्नै नर्मल स्पिडमा काम गर्न थालेको परिस्थिति हो। तर त्यही बिचमा यस्तो सुनामी आयो यो 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 कोभिडको, हामीले चाहिँ आइसकेपछि चाहिँ तयारी गर्ने मौकै भएन। त्यसैले यो बेलैमा आफ्नो स्वास्थ्यलाई, आफ्नो परिवार, जेसुकै कुरा गरौँ न, हामीहरू चाहिँ समस्या नपरिकन, क्राइसिस नपरिकन नदौडिने हाम्रो प्रवृत्तिलाई चाहिँ हामी जम्मैले सुधार्नुपर्छ। यसमा कोही एउटा संस्था एउटा व्यक्ति मात्रै जिम्मेवार मैले भन्दैन, यसमा चाहिँ हामी जम्मै यो कल्चरल तरिका पनि हो। त्यो नभएको हुनाले चाहिँ एकैचोटि आयो नि त, चार हप्ताको अन्तरालमा त एउटा दुइटा केस भएर एकैचोटि यस्तो बढेर आयो कि सुनामी यो रोगको। त्यति बेला त न अक्सिजन प्लान्ट बनाउँछु भनेर हुन्छ, त्यसपछि त लकडाउन गर्न बाध्य भयो देश। लकडाउन गरेपछि त तपाईँको यातायात चाहिँ अवरुद्ध भयो, त्यसपछि तपाईँले सामान ल्याउन गाह्रो भयो, अनि फेरि यिनै यिनै चिज चाहिन्छ भन्ने कुरा कुनै रकेट साइन्स भन्छ नि अङ्ग्रेजीमा, बुझ्दै नबुझिने ठुला ठुला कुरा पनि थिएन नि, सामान्य कुरा हुन्। तर समय चाहिँ पछि दिएन। त्यसले अर्जुन दृष्टि भन्नुहुन्छ भने एउटा के हो भने यो नर्मल समयमै आफूले गर्ने पर्ने काम गरेर आफूलाई सक्षम बनाएर तयार अवस्थामा रहने परिपाटी हामीले आज मात्रै होइन भोलिका दिनलाई, र यो स्वास्थ्यलाई मात्रै पनि होइन, यो अरू अरू क्षेत्रमा पनि धेरै कुरा छन् यस्ता, तपाईँ अरू अरू अब त्यो अरूको विषय कुरा नकाटौँ म, त्यो तयारी गर्ने परिपाटी चाहिँ हामी यदि सधैँ अङ्गीकार गरेनौँ भने यस्ता समस्या झेलिरहनुपर्छ। त्यसैले गर्दाखेरि चाहिँ यो एकैचोटि बढेको रोगलाई हाम्रो सिस्टमले ध्यान धान्न नभ्या नभ्याएको स्थिति देखिएको हो, तर यी कुराहरू बिर्सेका एकदमै सोच्दै नसोचेको पनि होइन। अब अहिलेको चाहिँ समस्या एकैचोटि आएको हुनाले अक्सिजन नै यसको एउटा उपचारको एउटा विधि, सहजीकरण गर्ने रोगीलाई चाहिँ एउटा विधि हो, र त्यसपछि केही औषधिहरू छन् जसले सहज गराउँछ क्योरै नगरे पनि। अब अरू केही औषधिहरू उपलब्ध छन् भने अक्सिजन भन्ने चिज फेरि बिरामीलाई चाहिने मात्रामा त्यसै हातबाट लेखेर या प्रिस्क्रिप्सन लेखेर नआउने हुनाले यसको सप्लाई कठिन भएर धेरै जसो समस्या भएको हो। अहिले जसरी इमर्जेन्सी बाहिर बिरामीहरू अड्किराख्नु परेको स्थिति देखिराखेको छ, त्यो पनि फेरि उनीहरूलाई भित्र बेडै नभएको कारणले पनि होइन, त्यो पनि त्यही अक्सिजनको सप्लाई प्रड्युस गरेर सप्लाई दिन सक्ने क्षमताभन्दा बाहिर गएको हुनाले बिस्तारामा राख्दाखेरि पनि उनीहरूले चाहिँ अक्सिजन पाउने स्थिति नभएको कारणले पनि हो। नत्र भने अहिले पनि नेपालमा बेडको सङ्ख्याको हिसाब गर्यो भने अहिले अहिले देखिएका बिरामीहरूलाई सम्हाल्न सकिने बेडहरू छन् भन्ने लाग्छ, तर यो उत्पादन एकैचोटि बढ्न नसक्ने। अब अहिले रातारात दौडादौड काम भइरहेको छ, तर पनि एक हप्ता, दस दिन, दुई हप्ता, यसले समय, तिन हप्तै भनौँ समय लिन्छ, त्यसले गर्दा यो अप्ठ्यारो परेको हो। यसमा म सबै दाजुभाइ दिदीहरूलाई मेरो तर्फबाट, व्यक्तिगत तर्फबाट मैले चाहिँ यो 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 विषम परिस्थिति हो, यो प्रकृतिको एउटा चाहिँ एउटा श्रापै भनौँ, हामीहरू मानव जातिलाई, नेपालीलाई मात्र होइन, यसमा हामी सबै मिलेर पहिला रोकथाममा जोड दिउँ, एक आपसमा सहयोग गरौँ, हामी भित्रै सहयोगका उपाय पनि छन् हेर्नुहोस्। त्यसैले अहिले चाहिँ यो केही व्यवस्थापकीय तयारीका चाहिँ ढिलासुस्तीले गर्दाखेरि चाहिँ यो सुनामीलाई एकैचोटि थेग्न नसकेको, तर केही समयमा फेरि त्यो तयारीहरू बढ्दै जाँदै गर्दा यो चिजहरूमा सहजीकरण हुन्छ, र यसमा चाहिँ फेरि तपाईँ हाम्रै एक आपसको सहयोगले नै यो चाँडो सहजीकरण हुन्छ। यही भित्र चाहिँ आफू चाहिँ जोग्यौँ, अरूलाई जेसुकै होस्, अथवा सिस्टम चाहिँ कमजोर भए पनि म चाहिँ बलियो भएर बात पाए हुन्थ्यो भन्ने प्रवृत्ति राखियो भने फेरि यो झन् ठुलो समस्या आउँछ।
हजुर डाक्टर साहब, जस्तो सामान्यतया हेर्दाखेरि ठुला ठुला अस्पतालहरू छन्, सबै कुरा छ, तर त्यो अक्सिजन प्लान्टहरू चाहिँ नहुनु, यो चाहिँ होसियारी नभएको कि यो स्वाभाविक हो कि यो चाहिँ के?
होइन, स्वाभाविक त कसरी हुन्छ, स्वाभाविक त हुँदै होइन, होसियारी नभएकै हो, तर ठुला ठुला अस्पतालमा नभएको चाहिँ कम उदाहरण रहेछन्। अब तपाईँलाई मैले यो त व्याख्या गर्नै पर्ने हुन्छ किनभने मलाई यो थाहा छ, करिब 20 वर्ष भन्दा त म डाक्टर भएको धेरै वर्ष भयो, त्योभन्दा पनि धेरै वर्ष भयो, 30 वर्ष 35 वर्षै हुन लागिसक्यो। तर अब के भयो भन्दाखेरि 30 वर्ष है, मैले 35 पाएँ, अनि के अरे व्यवस्थित रूपमा चल्ने अस्पतालहरूको धेरै पहिलादेखि अक्सिजन प्लान्टहरू थिए होइन, हाम्रो चाहिँ ठुला ठुला सार्वजनिक क्षेत्रका अस्पतालहरूमा सबैमा जसो सबै धेरै जसोमा चाहिँ काठमाडौँमा र बाहिर पनि केहीमा अस्पतालहरूमा प्लान्टहरू थिए, र प्लान्टहरू राख्ने क्रममै पनि थिए। कतिपय अस्पतालमा हामी विभिन्न फाउन्डेसनहरू मार्फत पनि, म आफै संलग्न भएर पनि, अस्पतालमा प्लान्टहरू राख्ने यो महत्त्वपूर्ण कुरा हो भनेरै हामीले बुझेर धेरै पहिलादेखि राख्ने कुरामा सहज पनि गराउँदै सहजीकरण पनि गर्दै थियौँ, म आफै संलग्न छु। तर भइदियो के भने त्यो प्लान त एउटा अस्पताललाई पुग्ने हिसाबले अथवा प्लान्ट र अलिअलि केही सिलिन्डर हुँदा पुग्ने हिसाबले योजना गरिएका थिए। यो यसरी रोगको चाहिँ रिक्वायरमेन्ट बढ्छ र अक्सिजन नै एउटा प्राणवायुको रूपमा साबित हुन्छ भन्ने तथ्यको लागि तथ्य नजर गरेर के अरे त्यसलाई मध्यनजर गरेर यो प्लान्टहरू बनाइएका थिएनन्। र प्लान्टहरू भन्ने चिज त अब करोडौँ रुपियाँको लगानी र हप्तौँको चाहिँ तयारीपछि मात्रै कहिलेकाहीँ महिनौको तयारीपछि बन्ने चिज भएको हुनाले चाहिँ यो यो यस्तो बटलनेकमा अड्किएको हो। तपाईँले ठिक भन्नुभयो, केही ठुला ठुला सरकारी र केही ठुला ठुला निजी अस्पतालले पनि प्लान चाहिँ नराखेका रहेछन् थोरैले, त्यो चाहिँ दुःखद कुरा हो, विडम्बनापूर्व हो। फेरि यो नराखेर उनीहरूलाई फाइदा हुन्छ भन्ने पनि छैन। वास्तवमा प्लान चाहिँ नि अक्सिजन यो यो सिलिन्डर किन्ने धन्दाभन्दा धेरै सजिलो हुन्छ, धेरै सस्तो पर्छ। प्लान्ट नराख्नु मूर्खता हो व्यवस्थापकीय हिसाबले। अझै प्लान्ट भन्दा पनि अगाडि बढेर अर्को प्रविधि छ लिक्विड अक्सिजनको भन्ने, त्यो अब आज छलफल गरेर मात्रै हुँदैन, त्यो छलफलमा आएछ, अब बिस्तारै जाला गर्नुपर्ने चाहिँ स्थायी लङ टर्मको लागि सोल्युसन हुने हिसाबले अक्सिजनको आपूर्तिको व्यवस्था सबै अस्पतालहरूले मिलाउनै पर्छ होइन। अब खालि मिलाउनै पर्छ भनेर अहिले यहाँ रेडियोमा बोलेको भरमा चाहिँ आजको समस्या सल्टिन्न, आज त हामी जसरी पनि इम्पोर्ट गरेर जे गरेर भए पनि यो यो मिलाउनै पर्छ। तर तपाईँले सही भन्नुभयो, यो अक्सिजनको स्थायी आपूर्ति आफ्नै उत्पादनको या राष्ट्रव्यापी सञ्जाल स्थायी तरिकाको अक्सिजनको आपूर्तिको सञ्जाल र त्यो पनि केही गुणा बढी चाहिँदाखेरि पनि सञ्चालनमा आउन सक्ने गरी देशले गराएन भने यस्ता समस्या हामीलाई फेरि पनि आउन सक्छन्। यो महामारीले चाहिँ दुःखद रूपमा हामीलाई जबरजस्त सिकाएको पाठ चाहिँ यो
जस्तो डाक्टर साहब, तात्कालीन अल्पकालीन दीर्घकालीन आदि आदि योजनाहरूको हामी कुरा पनि गर्छौँ। अहिले भर्खर यहाँले पनि भन्नु, अब तत्काल चाहिँ हामीले बिरामीहरू त्यो अस्पतालको ढोका बाहिरै भएका बिरामीहरूलाई अरूलाई सहज बनाउनको निम्ति विदेशबाट ल्याउने क्रम पनि छ, चाइनाबाट पनि केही आएको छ, अरू देशहरू पनि आएको छ, आज पनि आउने समाचारहरू छन्। अब तत्काल चाहिँ त्यो अस्पतालहरूले के कामहरू गर्न सक्छन्, कसरी सहयोग पुर्याउन सक्छन् बिरामीलाई?
अब म दुई तरिकाबाट तपाईँहरूलाई चाहिँ तपाईँ मार्फत हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु। एउटा चाहिँ हामीहरूले जनमानसमा जनस्तरमा गर्न सकिने सहयोग के हो होइन, त्यसपछि अस्पतालहरूले गर्ने कुरा त अब धेरै जसो हामी उहाँहरूसँग प्रत्यक्ष संवादमा पनि हुन सक्ने हुनाले सिधा पनि भन्न सकिन्छ। पहिलो कुरा चाहिँ अस्पतालहरूले गर्ने भनेको त तपाईँले त्यहीँबाट सुरु गरौँ कि जति सक्यो धेरै भित्र शय्याहरूको सृजना गरिदिने। शय्या भन्ने बित्तिकै फेरि एकैचोटि खाट मात्रै राखेर भएन, त्यहाँ त नर्स, चिकित्सक, अक्सिजनको सप्लाई, अन्य औषधि उपकरणको व्यवस्था र त्यसलाई गर्ने व्यवस्थापकीय जो हो गरेर नै एउटा बेड बन्छ। हालाकि हामीले त्यहाँको उपचारका स्तरका कुरा, क्वालिटी अफ केयर र तिनीहरूलाई चाहिँ मान्छेहरूलाई दिने एउटा मानवीय संवेदना सहितको सहयोगी एउटा चाहिँ भावनाको बारेमा पनि धेरै कुरा उठ्छन्। तर जे भए पनि न्यूनतममा चाहिने मेडिकल कुराहरू तयार गरेर बेड बन्छ। त्यो त्यो सिर्जना किन गर्न अहिले पऱ्यो भने कोभिड बाहेकका अन्य रोगहरू घटिरहेको, लकडाउनले आउन नसकिरहेको अवस्थामा त स्पेस अलिकति छ नि त, त्यो बेडहरूलाई बिस्तारै यो कोभिड प्रयोजनको लागि चाहिँ ट्रान्सफर गर्दै जानुपर्ने हुन्छ। अनि जति बेला यो रोग घट्दै जान्छ अनि फेरि त्यहाँ पुरानै हिसाबले चलाउँदै जाने व्यवस्था मिलाउनुपर्छ। समस्या के हो भने कहिलेकाहीँ भ्रम हुन्छ, यो भ्रम नपालिदिउँ, यसरी यिनीहरूले भ्याय गरेनन् भन्ने पनि दोष चिकित्सक र स्वास्थ्य संस्थाहरूलाई नदिउँ। त्यो के भने हेर्दाखेरि बिस्तारै खाली हुन्छन्। अहिले पनि स्वास्थ्य मन्त्रालय या सिसिएमसीको रिपोर्टहरूमा हेऱ्यो भनेदेखि बेडका शय्याहरू खाली भएको रिपोर्टमा देखिन्छन्। त्यहाँनिर चाहिँ लमसममै सबै शय्या जोडेर चाहिँ कोभिडका बिरामी भर्ना भएको अथवा नन कोभिड सहितका बिरामी भर्ना भएको हेऱ्यो भने खाली देखिन्छन्। त्यो खाली चाहिँ नि खाली राख्नको लागि पनि भएको होइन, अहिले चाहिँ अक्सिजनको अभावले त्यहाँ भर्ना गर्ने बित्तिकै अक्सिजन दिन सकिन्न भन्ने हिसाबले अस्पतालहरू हेजिटेट गरेको अवस्था छ। यो बडा अप्ठ्यारो परिस्थिति छ, यहाँ बोल्न पनि गाह्रो परिस्थिति छ। तर नर्मल्ली नै अक्सिजन भएकै बेडहरूमा पनि के हुन्छ भने कहीँ प्रसुतिको वार्डहरू छ, प्रसुति वार्डमा त तपाईँले कोही पनि यिनो लोग्ने मान्छेले लगेर भर्ना गर्न त मिलेन। कहीँ साइकियाट्रीको वार्डहरू छ, त्यहाँ त त्यसलाई हामीले पुरै कोभिडमा कन्भर्ट नगरेसम्म त त्यहाँ अर्को मान्छे भर्ना गर्न मिलेन। जस्ता जस्ता बाध्यात्मक परिस्थितिले पनि केही बेडहरू चाहिँ बाध्यात्मक रूपमै खाली रहनुपर्ने हुन्छन्। गर्नुपर्ने के भने तिनीहरूलाई त्यो सेवालाई चाहिँ सानो एरियामा सारेर जति सक्दो धेरै चाहिँ कोभिडको लागि छुट्याउने। कोभिड फेरि यो अप्ठ्यारो रोग यस्तो पर्यो कि नर्मल वार्डमा लगेर कोभिड बिरामी राखिदिनु भएन, यसले अरूलाई सर्छ, अरू बिरामीसँग मिसाउन नहुने हुनाले एउटा ब्लक अथवा एउटा कमसेकम एउटा तल्ला छुट्टै डेडिकेट नगरिकन यो बिरामीहरू राख्न नमिल्ने, किनभने हामीलाई भाव लागि मात्रै होइन कि कानुनी हिसाबले पनि या चाहिँ वैज्ञानिक हिसाबले पनि गलत हुन्छ यो मिसाउनु चाहिँ। त्यो कारणले गर्दाखेरि पनि केही बेडहरू शय्याहरू चाहिँ खाली भएको देखिने स्थिति हुन्छ। त्यसलाई चाहिँ नि सकारात्मक रूपले अथवा नर्मल्ली नै बुझिदिनु पर्ने हुन्छ होइन. तापनि मैले अघि नै भनिहालेँ, नन कोभिडहरूको संख्या घट्दै गएको परिस्थितिमा त्यो बेडहरूलाई सुरक्षित तवरले कसरी कोभिडमा चाहिँ कन्भर्ट गर्न सकिन्छ भन्ने चिजमा चाहिँ अस्पताल व्यवस्थापनहरू चाहिँ एकदमै सचेत भइदिनुपर्छ र सहयोग पनि गर्नुपर्छ. त्यसो गरियो भने जति सक्यो त्यति बिरामीलाई चाँडोभन्दा चाँडोभित्र अस्पतालभित्र ल्याएर केही सहज उपचारमा चाहिँ सहजीकरण गरिदिएर गर्दाखेरि नै हामी तपाईँ हामीलाई एउटा मन शान्ति हुने र धेरै मान्छेलाई चाँडो निको पार्न सक्ने सम्भावना हुन्छ. हजुर, सँगसँगै यो अक्सिजन लगायत औषधिका उपकरणमा पनि केही न केही उपाय प्रत्येक अस्पतालले पनि निकाल्न सक्छन् र हामी त्यो चाहिँ आफै व्यक्तिगत रूपमा सहजीकरण गर्न विभिन्न ठाउँमा विभिन्न अस्पतालमा लागेको छु भने मन्त्रालयलाई पनि यसमा केही सहयोग लिन सकिन्छ होला. र यो मूल कुरो चाहिँ अक्सिजनको उत्पादनमै हामी सबैले सामूहिक हिसाबले पहल गर्नुपर्छ, उत्पादन भएको चिजलाई सामूहिक रूपमा वितरणमा सहयोग गर्नुपर्छ. किनभने उत्पादनले पुग्दैन अहिलेको जम्मै रोग हेऱ्यो भने ठिक हो, तर भएको उत्पादन पनि ठिकसँग चाहिँ चाहिने बिरामीलाई पुर्याउन सकियो भने यस्तो आकार हुँदैन्थ्यो. यो एकदम महत्त्वपूर्ण कुरा मैले तपाईँ मार्फत भन्दैछु. उत्पादित अक्सिजनलाई पनि चाहिने सबभन्दा बढी जरुरत पर्ने बिरामीलाई मात्रै पनि पुर्याउन सकियो भने यस्तो आकार चाहिँ हुँदैन्थ्यो. आज डरै डरले नचाहिनेले पनि घरमा लगेर राखेको परिस्थिति छ. नचाहिनेले अलिअलि चाहिँ कोभिड लाग्यो भन्दैमा चाहिँ अब भोलि त पाइन्न भनेर विभिन्न स्रोत लगाएर भनसुन गरेर कहिले पावर लगाएर अनि उताउता लगेर घर घरमा लगेको भन्ने सुनिन्छ र त्यो सत्य पनि हो, मैले देखेको छु. त्यो गलत हो. त्यो गलत किन हो भने घरमा एक दिन एउटा सिलिन्डर राखेर सन्चो हुन्जेल बस्न सकिन्न, अनि चिकित्सा भयो भने जानुपर्ने अस्पतालमा, अस्पतालमा अर्को चिकित्सा बिरामीले अक्सिजन नपाएर जाने ज्यानै खतरामा पार्ने स्थिति छ. त्यसले गर्दाखेरि हल्का बिरामीले या अलिअलि कोभिड पोजिटिभ हुँदैमा उहाँ लगेर होर्डिङ गरेर चाहिँ सिलिन्डरहरू राखियो भने यो धेरै आधाभन्दा बढी चाहिँ स्टकमा भएका सिलिन्डर्सहरू अहिले सर्कुलेसनमा छैन भन्ने कुरा, तब त कसरी चाहिँ उपचार गर्न सकिन्छ भन्नुहोस्. अनि यो कारणले पनि तपाईँ हामी सबैले एउटा जिम्मेवार भएर ल परिस्थितिमा सामूहिक रूपमा दुःख झेलौँला, तर आज अप्ठ्यारोमा परेकालाई चाहिँ सहयोग गर्न दिउँ भनेर तपाईँ हामी सबैले थाहा पाएको देखेको ठाउँका चाहिँ प्रयोगमा नभएका सिलिन्डरहरूलाई अस्पतालहरूमा या चाहिँ स्वास्थ्य निकायमा या चाहिँ अक्सिजनका प्लान्टहरूमा, यो जम्मै फेरि प्लान्टका चाहिँ सम्पत्तिहरू, किनभने योभन्दा अगाडि कसैले पनि सिलिन्डर घरमा राख्ने चलन थिएन दमका रोगीले बाहेक. दमका रोगीलाई चाहिँ चाहिन्छ, उनीहरूले घरमा राख्नु पर्यो किनभने उनीहरू अक्सिजनमा निर्भर गर्छन्, अरूले घरमा राखिदिने होइन, अरूले चाहिँ अफिसमा लगेर राख्ने होइन, नचाहिने चाहिँ ठाउँमा लगेर राख्ने होइन. र हामीलाई पक्का थाहा छ त्यस्तो भइराखेको छ, त्यो नगरौँ. त्यसो गरियो भनेदेखि सबैले समस्या पर्छ. र अबको कुरा चाहिँ हामीले उपाय पनि निकाल्दैछौँ, हामीले सल्लाह दिएका छौँ है मन्त्रालय लगायत अरू निकायमा कि अब यो कन्सन्ट्रेटर भन्ने सानो चाहिँ प्रोडक्सनका युनिटहरू छन् तिनीहरू चाहिँ बरु घरमा काम लाग्छ, या चिकित्सा नभएका बिरामीहरूलाई 5-7 लिटरको चाहिँ फ्लो भए पुग्छ. यो सिलिन्डर चाहिँ नि घरमा राख्नु जरुरी हुँदैन. सिलिन्डर चाहिँ अस्पतालमै हाई प्रेसरमा दिने बिरामी, धेरै फ्लो दिने बिरामीलाई चाहिन्छ, र कन्सन्ट्रेटरले चाहिँ अस्पतालमा धेरै मद्दत गर्न सक्दैन भने घरमा चाहिँ सक्छ. त्यसैले अबका दिनमा चाहिँ बरु कन्सन्ट्रेटरहरू घरमा राखेर या चाहिँ आइसोलेसन सेन्टर्समा राखेर सिलिन्डर्सलाई चाहिँ अस्पतालहरूमै फर्काउने हामी सबैले मिलेर सामूहिक प्रयास गरेनौँ भने यो अक्सिजन अझै पनि सप्लाई गर्न गाह्रो
हुन्छ. डाक्टर साहब, यदि मिठो संवाद गर्न पाइयो बिहान बिहानै यो समय र यो संवादका लागि धेरै धेरै धन्यवाद.
हस्, धन्यवाद.
डाक्टर भगवान कोइराला, उहाँसँग हामी संवाद गर्दैथ्यौं. भगवान कोइराला भन्ने बित्तिकै शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अथवा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आदिको पनि सम्झना हुन्छ र लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण र गम्भीर योगदान पुर्याउँदै आउनुभएका एकजना चिकित्सक डाक्टर भगवान कोइरालासँगको सम्वादसँगै आजको कार्यक्रम अन्तर सम्वाद यही सकिन्छ. साथी शंकर भण्डारी र म नवराज लम्साल एकमुष्ट विदा माग्छौं. सुन्दै गर्नुहोस् रेडियो नेपाल. नमस्कार.